आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा आज हामी प्रस्थान 13 र 14 अध्याय अध्ययन गर्नेछौ, मनन गर्नेछौ। यहाँ मुख्य पोइन्टहरू वा विषयहरू हामी देख्छौ। इसरायलीहरूको जेठो सन्तानलाई परमेश्वर कहाँ अर्पण गरिन्दछन्, निस्तार चाडको सम्झनामा राखिन्दछ, जीव जन्तुहरूको जेठो बच्चा छुट्याएर अलग्गै राखिन्छ, इसरायलीहरू मिश्र छोड्दछन् र इथान भन्ने जग्गामा आइपुग्छन्। परमेश्वरले इसरायलका सन्तानहरूलाई दिनमा बादलको खामाद्वारा र रातमा आगोको खामाद्वारा अगुवाई गर्नुहुन्छ। पहिलो कुरा देख्छौ, इसरायलीहरूको जेठो सन्तानलाई परमेश्वरको निम्ति अर्पण गरिन्दछ। इसरायलका सन्तानहरू मिश्रको मुलुक छोडेर लाल समुन्द्रतिर बढ़िरहेका छन्। प्रस्थान 13:1-3 पदमा भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, इसरायलीहरू मध्येका मानिस र पशुका गर्भका प्रथम फल अर्थात पहिले जन्मेका सबै नरहरूलाई मेरो निम्ति अर्पण गर, ती मेरा हुन्। तब मोसाले मानिसहरूलाई भने, दासत्वको देश मिश्रबाट निस्किएर आएको यस दिनको तिमीहरूले सम्झना राख, किनकि परमप्रभुले आफ्नो बौलीको शक्तिले तिमीहरूलाई त्यस ठाउँबाट निकालेर ल्याउनुभयो। यस दिन खमीर हालीको कुनै रोटी नखाओस्। मित्र, मिश्रको जेठो सन्तानहरू नष्ट गरिएका थिए। मिश्रको देवहरूलाई वा मिश्रको देवहरूले सधैँ जेठो वा पहिलो जन्मेकोलाई आफ्नो लागि दावी गर्दथे र अहिले परमेश्वर इसरायलका पहिलो जन्मेकालाई आफ्नै लागि दावी गर्नुहुन्छ। आज उहाँ विश्वासीहरूबाट पहिलो कुरा चाहनुहुन्छ। धेरै ख्रिस्टियनहरू विश्वासीहरू उहाँलाई पहिलो स्थान दिँदैन। परमेश्वर हाम्रो सबभन्दा उत्तम कुराको दावी गर्नुहुन्छ। परमेश्वर हरेक कुरामा पहिलो चीजलाई दावी गर्नुहुन्छ। यद्यपि उहाँले हाम्रो जीवनमा पहिलो स्थान चाहनु भए तापनि धेरै ख्रिस्टियनहरू उहाँलाई अन्तिममा राख्दछन्, होइन र? त्यसले समस्याको सृजना गर्दछ। यदि हामीसँग समय छ भने हामीले प्रभुको निम्ति काम गरौं, तर प्राय हाम्रा समय व्यक्तिगत स्वार्थका कामहरूमा व्यक्तिगत काममा बिताउँछौ। हामी प्राय प्रभुलाई बाँकी रहल कुरा मात्र दिन्छौ, जसले गर्दा हामी आफ्नो ख्रिस्टियन जीवनमा कहिले पनि परमेश्वरको आशिषको अनुभव गर्दैनौ। इसरायलका सन्तानहरू भर्खरै मिश्रबाट निक्लिआएका छन्, जहाँ तिनीहरूले सालौं दासको रूपमा काम गरेथे। त्यसपछि परमेश्वर तिनीहरूको प्रथम सन्तानको यहाँ माग गर्नुहुन्छ। सम्भव तिनीहरू मध्ये धेरैले भने होला, हेर्नुहोस् प्रभु परमेश्वर, तपाईँले भर्खरै मिश्रीहरूको दासत्वबाट छुटकारा दिनुभयो, अहिले आफ्नो निम्ति हाम्रो प्रथम वा जेठो सन्तान पशुको गर्भको प्रथम फल अर्थात पहिले जन्मेका सबैलाई दावी गरिरहनु भएको छ। हजुर, प्रभु येशु तपाईँ र मेरो निम्ति उही कुरा गर्नुहुन्छ, उही कुराको दावी गर्नुहुन्छ। उहाँले पापको दासत्वबाट छुटकारा दिनुहुन्छ र स्वतन्त्र दिनुहुन्छ। परमेश्वर भन्नुहुन्छ युहन्ना 8:36 पदमा, यदि पुत्रले तिमीहरूलाई स्वतन्त्र गर्छ भने तिमीहरू साँच्चै नै स्वतन्त्र हुनेछौ। अनि प्रभु येशु पनि भनिरहनु भएको छ कि उहाँ हामी आफैलाई उहाँका दिएको चाहनुहुन्छ। तपाईँ भन्नुहुन्छ होला कि म स्वतन्त्र छु, के तपाईँ साँच्चै नै स्वतन्त्र हुनुहुन्छ? तपाईँ मूल्य दाम तिरिएर किनिएको हुनुहुन्छ प्रभु येशूको बहुमूल्य रगतद्वारा। आशिष तपाईँको जीवनमा तब आउँछ जब स्वैच्छिक रूपमा उहाँ कहाँ आफैलाई दिनुहुन्छ र उहाँलाई पहिलो स्थान दिनुहुन्छ। 5 पदमा भनिएको छ, जब परमप्रभुले तिमीहरूलाई कनानी, हेती, एमोरी, हेबी र यबुसियरको देश अर्थात दूध र म बग्ने देशमा ल्याउनुहुनेछ, जुन देश उहाँले तिमीहरूका पिता पुर्खसित म दिन्छु भन्ने शपथ खानु भएको थियो, तब यही महिनामा यो चाड मान्नु। अर्को शब्दमा इसरायलीहरूले निस्तार चाड र अखमिरे रोटीको चाड मनाउनु पर्ने थियो। अनि छ र सात पदमा हामी पढ्छौ, सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानु र सातौं दिनमा चाहिँ परमप्रभुको निम्ति एउटा चाड मनाउनु। यी सात दिनसम्म अखमिरे रोटी खानु तिमीहरूका सात सिमानाभित्र खमीर भएका चीज र खमीर देखिनु हुँदैन। जब इसरायलीहरूले मिश्र छोडे तिनीहरूले आफूसँग खमीरे पिठो र खमीर लान सक्दैनथे। अनि हामी आठ पदमा पढ्छौ, यहाँ सात र आठ पदमा, ती सात दिनसम्म अखमिरे रोटी खानु तिमीहरूका सात सिमानाभित्र खमीर भएका चीज र खमीर देखिनु हुँदैन। त्यस दिन तिमीहरूले आफ्नो छोरालाई यसो भन्नु, जब म मिश्रबाट निस्किएर आए तब परमप्रभुले मेरो निम्ति जे गर्नुभयो यो यसैको निम्ति गरिएको हो। यो धार्मिक आज्ञा पालन एक पुस्तादेखि अर्को पुस्तालाई क्रमशः दिइरहनु पर्दथ्यो, ताकि आउने ती मानिसहरूले सधैँ सोचुन् कि परमेश्वरले तिनीहरूलाई मिश्रको मुलुकबाट छुटकारा दिनुभयो। अनि नौदेखि बाह्र पदमा हामी पढ्छौ, परमप्रभुको व्यवस्था तिमीहरूका मुखमा रहोस् भनेर यो तिमीहरूका निम्ति हातमा एउटा चिन्ह र निधार अघि तिमीहरूलाई सम्झाउन गराउने कुरा हुनेछ, किनकि परमप्रभुले आफ्ना शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउनु भएको हो। यो विधि वर्षेनी ठहराएको समयमा मान्य गर्नु। जब परमप्रभुले तिमीहरू र तिमीहरूका पिता पुर्खासित शपथ खाएर प्रतिज्ञा गर्नुभए बमोजिम कनानीहरूको देशमा तिमीहरूलाई पुर्याएर त्यो देश तिमीहरूलाई दिनुहुनेछ, तब हरेक गर्भको प्रथम फल परमप्रभुलाई दिनु। तिमीहरूका पशुबाट पहिले जन्मिएका सबै नरहरू चाहिँ परमप्रभुको निम्ति हुनेछ। इसरायलका सन्तानका हरेक गर्भका प्रथम फल परमेश्वरको थियो। गधैनीलाई चाहिँ एउटा पाठो लिएर छुटाउनु पर्दथ्यो। परमेश्वर लामो कान भएका पशुलाई भेटीको रूपमा चाहनु भएन। भेटी बलिदान चाहिँ पाठा वा थुमा हुनु पर्दथ्यो। अनि तिनीहरूका जेठो प्रथम छोरालाई पनि छुटाउनु परेको थियो, जुन पछिबाट देख्नेछौ कि चाँदीद्वारा नै छुटाउनु पर्दथ्यो। चाँदी छुटकारा वा उद्धारको पैसा थियो। पद चौध र पन्ध्रमा भनिएको छ, जब भविष्यमा तिमीहरूको छोराले तिमीहरूलाई यो के हो भनी सोध्नेछन्, तब तिमीहरूले त्यसलाई भन्नु, परमप्रभुले हामीलाई दासत्वको देश मिश्रबाट आफ्नो शक्तिशाली बाहुलीले निकालेर ल्याउनुभयो। जब फारोले कठोर भएर हामीलाई जान दिएन, तब परमप्रभुले मिश्रमा सबै मानिस र पशु दुवैका पहिले जन्मेकालाई मार्नुभयो। यसै कारण हरेक गर्भको पहिलो जन्मेको पाठालाई परमप्रभुको निम्ति बलिदान गर्दछु र मेरा छोराहरू मध्येका जेठालाई चाहिँ छुटाउँदछु। मित्र, यो धार्मिक आज्ञा पालन चाहिँ इसरायलीहरूलाई कसरी परमेश्वरले मिश्रको देशबाट छुटकारा दिएर तिनीहरूलाई निकाले ल्याउनु भयो भन्ने कुराको याद दिलाउनु थियो। तिनीहरूका पहिले वा जेठो छोराहरूलाई चाँदीले छुटाउनु पर्ने थियो। हामीलाई पहिलो पत्रुस एकको अठार र उन्नाइस पदमा भनिएको छ, यो जानेर कि नासुन्ने पदार्थ अर्थात सुन चाँदी अथवा सुनले तिमीहरूका पिता पुर्खादेखि चलिआएको व्यर्थको रीतिबाट तिमीहरूले छुटकारा पाइ किनिएका होइनौ, तर थुमाको जस्तो निष्कलंक निर्दोष र अनमोल रगतले अर्थात ख्रिष्टको रगतले किनिएका हो। अनि सत्र पदमा हामी पढ्दछौ, जब फारूले ती मानिसहरूलाई जान दिए, तब पलिस्तीहरूका देशको बाटो छोटो भए तापनि परमेश्वरले तिनीहरूलाई त्यो बाटो भएर ल्याउनु भएन, किनकि परमेश्वरले भन्नुभयो, यी मानिसहरू लडाई देखेर पछुतो गर्लान् र मिश्रमा नै फर्किजालन्। इसरायलीहरू केही समय अगाडि मात्र मिश्रको दासत्वबाट निस्किआएका थिए र तिनीहरू युद्धको लागि कति पनि तयारी थिएनन्। तिनीहरू परमेश्वरद्वारा दिइएको मुलुकमा प्रतिज्ञाको मुलुकमा जाने छोटो बाटो चाहिँ अर्को बाटो थियो, तर त्यहाँको बाटोमा युद्धै युद्ध थुप्रै युद्धका सम्भावनाहरू थिए। मिश्रको दासत्वबाट आएका ती इसरायलीहरूसँग कुनै युद्धको हात हतियार थिएन। त्यसकारण तिनीहरूलाई उजाड स्थानको बाटोमा भएर लानु भयो। यो परमेश्वरको प्रतिज्ञा गर्नुभएको मुलुकमा पुग्ने लामो बाटो थियो, तर त्यहाँबाट जाँदाखेरि युद्धको सम्भावना त्यति थिएन। तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश नगरिन्जेलसम्म शत्रुहरूको सामना गर्ने छैनन् र तिनीहरूलाई प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न उजाड स्थानको यात्रामा करिब 40 वर्ष लाग्यो र त्यस बेलासम्म तिनीहरूसँग आफ्नै युद्धका सेनाहरू हुने थिए र हतियारहरूले सुसज्जित हुने थिए, जुन हामी पछिबाट देख्नेछौं। कसैले यो प्रश्न गर्न सक्लन्, तर परमेश्वर उही आश्चर्य कामहरूद्वारा बचाउन सक्नुहुने थियो। हजुर, यो सत्य हो, तर यस किसिमको मनोवृत्तिले मलाई दिक्क पार्दछ। केही ख्रिस्टियनहरू, केही विश्वासीहरू सोच्दछन् कि परमेश्वरले हरेक मिनटमा तिनीहरूको लागि आश्चर्य कर्महरू गर्नुपर्छ। तिनीहरू सोच्दछन् कि यदि तिनीहरू बिरामीमा हुन् वा समस्यामा हुन्, चाहे जस्तो परिस्थितिमा तिनीहरू छन् भने, तिनीहरूको हरेक कुरा हस्तक्षेपको निम्ति तिनीहरूसँग परमेश्वरलाई माग गर्ने अधिकार छ। मित्र, यो उहाँको योग्यता र क्षमताको प्रश्न होइन, उहाँ यो गर्न सक्नुहुन्छ, तर बरु यो चाहिँ परमेश्वरले गर्न चाहन्ने वा नचाहन्ने तरिकाको प्रश्न हो। हरेक योजनाको पछ्याइरहनु भएको छ मित्र, अनि जब यो आवश्यक छ परमेश्वर हाम्रो निम्ति आश्चर्य कर्म गर्नुहुन्छ, तर खालि उहाँको इच्छा र तरिका हाम्रो जीवनमा पूरा गर्नलाई मात्र उहाँ यो गर्नुहुन्छ। परमेश्वरले इसरायलीहरूलाई आश्चर्य कर्महरूद्वारा फलिस्तीहरूको मुलुकमा भएर ल्याउन सक्नुहुने थियो, सर्टकट बाटोमै वा छोटो मिठो बाटोबाट ल्याएर, जब तिनीहरूलाई आक्रमण गरिन्थे र परमेश्वरले तिनीहरूलाई बचाउनुहुन्थ्यो। जब यो आवश्यक छ परमेश्वर आश्चर्य कर्महरू गर्न तयारी हुनुहुन्छ, तर उहाँको इच्छालाई पूरा गर्नलाई मात्र यो बुझ्नु पर्दछ। अनि 18 पदमा हामी पढ्छौ, यहाँ भनिएको छ, यसकारण परमेश्वरले तिनीहरूलाई घुमाएर उजाड स्थानको बाटो भएर लाल समुद्रतिर लानुभयो। युद्धको लागि इसरायलीहरू सशस्त्र भई मिश्रबाट हिँडे। मित्र, यहाँ हामी देख्दछौ, यहाँ उल्लेखित शब्द सशस्त्रको अर्थ चाहिँ हो इसरायलका सन्तानहरू सुव्यवस्थित ढंगमा मिश्र छोडे। तिनीहरू त्यस मुलुकबाट उत्तेजित भीड़को रूपमा आएनन्, तर संगठित तरिकामा। तिनीहरूसँग कति पनि सैनिक शक्ति थिएन, तर पनि तिनीहरू लाइनमा मिलेर अगाडि बढे। 19 पदमा भनिएको छ, मोसाले योसेफका अस्थिहरू साथमा लगे, किनकि तिनले इसरायलीहरूलाई यस कुरामा यसो भनेर शपथ खान लागेका थिए, परमेश्वरले आश्चर्य तिनीहरूको हेर विचार गर्नुहुनेछ, परमेश्वरले अवश्य तिनीहरूको हेर विचार गर्नुहुनेछ, त्यस बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानु। जब इसरायलीहरूले मिश्र छोडे, मोसाले युसुफको अस्थि मतलब हाड लिएर गए। उत्पत्ति 50:25 पदमा चाखलाग्दो अनुच्छेद छ, पाठ छ, जुनले भन्छ, अनि युसुफले आफ्ना दाजुभाइहरूलाई भने, मेरो मर्ने बेला भयो, तर परमेश्वरले निश्चय नै तिमीहरूको हेर विचार गर्नुहुनेछ र उहाँले अब्राहम, इसाक र याकुबसित शपथ खाएर दिनुभएको देशमा यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ। उत्पत्ति 50:25 पदमा भनिएको छ, तब युसुफले इसरायलका सन्तानलाई भने, परमेश्वरले तिमीहरूको हेर विचार गर्नुहुनेछ र तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानु, र यो क्रिया हाल्न लगाए। कमसे कम युसुफले यी शब्द बोलेको समयदेखि 200 वर्ष बिति गएको थियो, तर अहिले यो समय आयो। जब तिनी मरे, तिनी राष्ट्रको हिरो थिए, वीर मानिस थिए, प्रसिद्ध मानिस थिए, र मिश्रमा नै उसको दफन हुनुपर्ने थियो। तर आखिरमा एक नयाँ फारो राजा उदय भयो मिश्रमा, जसले युसुफलाई कति पनि चिन्दैनथे, कति पनि जान्दैनथे। तिनी कति पनि त्यस राष्ट्रको, अर्थात् युसुफ, त्यस राष्ट्रको महान व्यक्तित्व, प्रसिद्ध व्यक्तित्व वा हिरो रहेनन्, र तिनको अस्थि वा हाड कुनै विघ्न र विरोध बेगर लगिन सकिन्थ्यो। युसुफ प्रतिज्ञाको मुलुकमा गाडिन चाहन्थे, तर किन उसको शरीर हटाएर यस मुलुकमा पुर्ने? यदि युसुफले कुनै दिन मृत्युबाट पुनः बौती उठ्नेछन् र स्वर्गीयमा उठाइ लगिनेछन् भने, मिश्रमा र कनानमा पुरिनमा नै के फरक छ त? हजुर, वास्तविक कुरा के हो भने तिनी स्वर्गीयमा जान आशा गरिरहेका थिएनन्। तिनी हजार वर्षीय राज्यकालमा त्यसै मुलुकमा आफ्नो मानिसको पुनरुत्थानमा तिनीहरूको पुनरुत्थानमा पुनरुत्थानको आशा गरेका थिए अनि त्यसपछि अनन्तकालको लागि यही नै तिनीहरूको निम्ति स्वर्गीय हुनेछ। यही नै युसुफको आशा थियो अनि यही नै मोसाको पनि आशा हो। विश्वासैद्वारा मोसाले युसुफको हड्डीहरूको प्रतिज्ञाको मुलुकमा लादछन्। यसपछि निम्न पदहरूमा हामी देख्छौ ईश्वरीय अगुवाईद्वारा एतामसम्मको यात्रा 20-22 पदमा भनिएको छ, यस प्रकार लेखिएको छ, तिनीहरू सुकोतबाट गएपछि उजाड स्थानको नजिकै एथाममा डेरा बनाएर बास बसे अनि तिनीहरू रात दिन हिँड्न सकुन् भनेर तिनीहरूलाई बाटो देखाउनको निम्ति परमप्रभु दिनमा बादलको खामो र राति आगोको खामोमा तिनीहरूको अघि अघि जानुहुन्थ्यो। दिनमा बादलको खामो र राति आगोको खामो मानिसहरूका अघि अघि जान कहिले छोडेन। ओ मित्र, परमेश्वरले आफ्ना जनहरूको साथमा सधैँ हुनुहुन्थ्यो। परमेश्वर आफ्ना जनहरूको साथमा सधैँ हुनुहुन्थ्यो। उहाँ तिनीहरूलाई अगुवाई गर्नुहुन्थ्यो अनि आज उहाँ हामीलाई पनि अगुवाई गर्नुहुन्छ। यसपछि हामी 14 अध्यायतिर पनि लागिहालौं। यहाँ हामी देख्छौ परमेश्वरले इसरायलका सन्तानहरूलाई निर्देशनहरू दिनुहुनेछ। फारोले तिनीहरूलाई आफ्ना ठूलो फौजसँग लखेड्छन्। इसरायलीहरू असन्तोषी बन्छन् र कुढकुढाउँछन्। मोसाले आफ्ना मानिसहरूलाई सान्त्वना दिन्छन्। परमेश्वर मोसालाई निर्देशन दिनुहुन्छ। बादलको खामा हटाइन्छ र इसरायलीहरू लाल समुद्र तर्छन्। मिश्रीहरूले इसरायलका सन्तानहरूलाई पिछा गर्दछन् र तिनीहरू पानीमा डुबेर नष्ट हुन्छन्। पहिलो कुरा हामी देख्नेछौ, फारो र उसको फौजले इसरायलीहरूलाई पिछा गर्दछन्। 14:1-2 पदमा भनिएको छ, तब परमप्रभुले मोसालाई भन्नुभयो, इसरायलीहरूलाई आज्ञा दे कि तिनीहरू फर्केर मिग्दोल र समुद्रको बीचमा पी हहिरोत नजिकै बास गरून्, समुद्र लिएर बाल सेफोनकै अगाडि डेरा हालेर बसुन्। यो स्थान निर्धारण गर्न कठिन कुरा छ कि यो कहाँ वास्तवमा पर्दछ भन्ने कुरा, तर तिनीहरू नील नदी र लाल समुद्रको बीच कहीँ कतै पर्दथ्यो। अनि 3 पदमा भनिएको छ, फारोले इसरायलीहरूका विषयमा भन्नेछन्, तिनीहरू त अलमल परि मुलुक घुमिरहेछन् र उजाड स्थानले तिनीहरूलाई थुनिदिएछ। हजुर, परमेश्वर अझैसम्म यस फारो भन्ने व्यक्तिसँग व्यवहार गर्ने काम सिद्ध्याउनु भएको छैन। अनि 4 पदमा हामी देख्छौ, अनि म फारोको हृदय कठोर पार्नेछु र त्यसले इसरायलीहरूलाई खेर्नेछ, तर फारो र त्यसका सारा सेनाद्वारा म आफ्नो लागि महिमा पाउनेछु र मिश्रीहरूले मनै परमप्रभु हुँ भनी थाहा पाउनेछन्। तब इसरायलीहरूले त्यसै गरे। मित्र, तपाईँ सोच्नुहुँदो हो, मिश्रीहरू अति नै ठूला ठूला विपत्तिहरूको सामना गर्न परे, तर पनि त्यो भन्दा भयानक विपत्ति तिनीहरूलाई पर्खिरहेको छ। तपाईँ सोच्नुहुँदो हो, मिश्रीहरू अति नै ठूला विपत्तिहरूको सामना गर्नु पर्यो, तर तपाईँलाई थाहा छ त्यो भन्दा भयानक विपत्ति तिनीहरूलाई पर्खिरहेको छ र तिनीहरूले उहाँ को हुनुहुन्छ भन्ने कुरा पत्यार गर्नेछन्। 5-7 पदमा भनिएको छ, जब मिश्रका राजा कहाँ ती मानिसहरू भागेका खबर पुग्यो, तब तिनीहरूप्रति फारो र उनका अधिकारीहरूको मन बदलियो। उनीहरूले भने, यो हामीले के गर्यौं? इसरायलीहरूलाई त हाम्रो सेवा गर्न नलगाएर छोडी पो दिएछौ। अनि उनले आफ्नो रथ तयार गरेर आफ्नो सेनालाई साथमा लिए। उनले 600 असल असल रथहरू र मिश्रका अरू सारा रथहरू र ती सबै माथिका अफिसरहरू पनि लिए। मित्र, मिश्रको फौजहरू 600 र अरू रथहरू लिएर आक्रमण गर्न इसरायलीहरूलाई पिछा गर्न आउँछन्। तपाईँ कल्पना गर्नुहोस् कि यति धेरै रथहरू र फौजले यी बिचरा असहाय असुरक्षित मानिसहरूलाई निश्चय नै डरले मर्यतुल्य बनाउँथ्यो। 8-10 पदमा भनिएको छ, अनि परमप्रभुले मिश्रका राजा फारोको हृदय कठोर पारिदिनुभयो र उनले साहससँग हिँडिरहेका इसरायलीहरूलाई खेदे। तब मिश्रीहरू अर्थात फारोका सारा घोडा रथ उनका घोडचढीहरू र सेनाले तिनीहरूलाई खेदे र तिनीहरूलाई पी हरिरोत नेर लाल सेपनको अगाडि समुद्रको किनारमा डेरा हालेर बास बसेको बेलामा भेटाए। जब फारो बढेर आए, तब इसरायलीहरूले आँखा उठाएर हेर्दा मिश्रीहरूलाई तिनीहरूका पछि पछि आइरहेका देखे। इसरायलहरू साह्रै डराएर परमप्रभुलाई पुकार गरे। मित्र, इसरायलहरूको अगाडि भने लाल समुद्र छ, तिनीहरूको पछाडि मिश्रका ठूलो फौज। यी विचरा असहाय मानिसहरू समुद्र र शैतानको बीचमा फसे। अनि एघार पदमा हामी पढ्छौ, तिनीहरूले मोसालाई भने, के मिश्रमा चिहानहरू थिएनन् र तपाईँले हामीलाई यस उजाड स्थानमा मार्नलाई र मर्नलाई ल्याउनुभयो? हामीलाई मिश्रबाट ल्याएर यो के गर्नुभयो? विचरा इसरायलीहरूले सोचे कि उजाड स्थानमै अब तिनीहरू मारिनेछन्। अनि बाह्र पदमा हामी पढ्छौ, के मिश्रमा हामीलाई मिश्रहरूको सेवा गर्न छोडिदिनुहोस् भनी हामीले तपाईँलाई भनेका थिएनौ र उजाड स्थानमा मर्नुभन्दा हामीलाई मिश्रहरूको सेवा गर्न असल हुने थियो। मित्र, इसरायलीहरू मिश्रको मुलुकमा छुटकाराको निम्ति वेदनाको सुस्केरा हालिरहेका थिए। परमेश्वरले तिनीहरूलाई त्यो तिनीहरूको निम्ति गरिदिनुभयो, तर जब तिनीहरू समस्यामा परे परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुभयो, तर जब तिनीहरू समस्यामा परे तिनीहरू फेरि मिश्रमा नै फर्कन चाहन्थे। अहिले यो कुराको ध्यान दिनुहोस् कि आफ्ना जनहरूको निम्ति परमेश्वर के गर्न गइरहनु भएको छ। तिनीहरू परमेश्वरको सहायता बेगर असहाय र आशाविहीन छन्। यदि त्यहाँ कुनै छुटकारा छ भने परमेश्वर स्वयंले मात्र गर्न सक्नुहुन्छ, अनि उहाँले तिनीहरूको निम्ति यो गर्नुहुनेछ। परमेश्वरले मिश्रीहरूमाथि विजय गर्नुहुन्छ। जबसम्म परमेश्वर तिनीहरूको पक्षमा भएर आफ्नो चाल चल्नुहुन्न तिनीहरू खतरामा छन्। जबसम्म परमेश्वरले हामीलाई उद्धार दिनुहुन्न हामी कहिल्यै पनि उद्धार पाउन सक्दैनौ। उद्धार परमेश्वरको काम हो, छुटकारा परमेश्वरको काम हो। अनि तेह्र पदमा हामी पढ्छौ, मोसाले इसरायलीहरूलाई भने, तिमीहरू नडराउ, स्थिर हौ र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकाराको हेर। यी मिश्रीहरू जसलाई तिमीहरूले आज देखेका छौ उनीहरूलाई तिमीहरू फेरि कहिले देख्ने छैनौ। परमेश्वर आफ्नो जनहरूको पक्षमा सधैँ उभिनुहुनेछ। तिनीहरूले गर्नुपर्ने काम नै उहाँको उद्धार वा छुटकाराको ग्रहण र प्राप्त गर्नु हो। तिनीहरू धीरज मात्र ठहरनु पर्दथ्यो, परमेश्वरले अरू सबै काम गर्नुहुनेछ। मित्र, आफ्नो उद्धारको निम्ति आफ्नो सानो औंला उठाउन सक्नुहुन्न। तपाईँले गर्नुपर्ने एउटै काम हो परमेश्वरले तपाईँको निम्ति गर्नुभएको महान उद्धारको कामलाई ग्रहण गर्नु। अनि चौध पदमा हामी पढ्दछौ, यस प्रकार लेखिएको छ, परमप्रभु नै तिमीहरूका निम्ति लड्नुहुनेछ, तिमीहरू केवल स्थिर बस। परमेश्वरले आफ्ना जनहरू कहाँ उद्धार छुटकारा ल्याउनुहुनेछ र पाप क्षमाबाट शान्ति आउँदछ। पन्ध्र र सोह्र पदमा भनिएको छ, तब परमप्रभुले मोसालाई भन्नुभयो, त किन मेरो पुकार गर्दछस्? इसरायलीहरूलाई अघि बढ्ने आज्ञा दिए, तैले चाहिँ आफ्नो लौरो उठाएर आफ्नो हात समुद्रतिर पसारेर त्यसलाई दुई भाग गर, कि इसरायलीहरू समुद्रको बीचबाट उभानो जमीनमा हिँडेर जाउन्। मित्र, इसरायलीहरू स्थिर रहेर परमेश्वरको उद्धारको मात्र हेर्नु पर्दछ र तिनीहरूले उहाँको निर्देशनलाई विश्वासद्वारा पकड्न आवश्यक छ। जब इसरायलीहरूले लाल समुद्र तरे तिनीहरूले उभानो जमीनमा हिँडेर जानेछन्। सत्र पदमा भनिएको छ, म मिश्रका मन कठोर गराउनेछु र उनीहरू तिमीहरूका पछि पछि लाग्नेछन्, अनि फारो र त्यसका सारा सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूद्वारा मेरो महिमा हुनेछ। यहाँ बुझ्नुपर्ने कुरा के छ भने, फारोले आफ्नो मन मानी इसरायलीहरू थुनिएका छन् भन्ने कुरा सुनेर पछ्याइरहेका थिएनन्। बरु परमेश्वर स्वयंले तिनीहरूलाई त्यो गर्न बाध्य गराउनु भएको थियो जुन तिनीहरूको हृदयमा थियो, ताकि अन्तिममा उहाँ वास्तवमा को हुनुहुन्छ भन्ने कुरा थाहा पाउन सकुन्। अनि अठारदेखि एक्काइस पदमा भनिएको छ, जब फारो त्यसका रथहरू र त्यसका घोडचढीहरूद्वारा मेरो महिमा हुनेछ, तब मिश्रीहरू नै म नै परमप्रभु हुँ भन्ने कुरा थाहा पाउनेछन्। तब इसरायलका सैनिकहरूका अघि अघि हिँड्ने परमेश्वरका दूत हटेर तिनीहरूका पछिल्तिर गए र बादलको खामो तिनीहरूका अघिबाट हटेर तिनीहरूका पछिल्तिर खड़ा भयो। त्यो मिश्रीहरूको सेना र इसरायलको सेनाको बीचमा आयो। रातभरि बादलले एकातिर अन्ध्यारो पार्यो र अर्कोतिर उज्यालो पार्यो। तिनीहरू रातभरि एक अर्काको नजिकै आएनन्। तब मोसाले आफ्नो हात समुद्रमाथि पसारे र परमप्रभुले रातभरि जोरसित पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई पछि पन्साइदिनुभयो र पानी दुई भाग भएर समुद्र उभानो जमिन भयो। श्रोता, यो परमेश्वरको सिधै आश्चर्य कर्म हो। अनि 22-25 भनिएको छ, इसरायलीहरू र समुद्रको बीचबाट ओभानो जमीनमा हिँडेर गए र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्ति पर्खाल भयो। मिश्रीहरू, फारोका घोडाहरू, उनका रथहरू र घोडचढीहरू तिनीहरूलाई खेदेर समुद्रभित्रै तिनीहरूका पछि पछि लागे। अनि रातको पछिल्लो पहरमा परमप्रभुले मिश्रीहरूको सेनालाई आगो र बादलको खम्बाबाट हेर्नुभयो र मिश्रीहरूको सेनालाई अलमल गराइदिनुभयो। उहाँले उनीहरूका रथका पाङ्राहरू फुस्काइदिनुभयो र उनीहरूलाई ती चलाउन कठिन भयो। मिश्रीहरू भन्न लागे, हामी इसरायलीहरूदेखि भागौं, किनकि परमप्रभु तिनीहरूका पक्षमा भएर मिश्रीहरूका विरूद्धमा लड्दै हुनुहुन्छ। अहिले मिश्रीहरूलाई यो कुरा स्पष्ट भयो कि तिनीहरूलाई जे जति भइरहेको छ यो निश्चय नै अलौकिक थियो। अनि 26-28 पदमा हामी पढ्छौं, तब परमप्रभुले मूसालाई भन्नुभयो, तेरो हात समुद्रमाथि पसार र मिश्रीहरू र उनीहरूका रथ र घोडचढीहरूमाथि त्यो पानी फेरि बढेर आओस्। मूसाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान उज्यालो हुँदा समुद्र फेरि फर्केर आफ्नो ठाउँमा आयो। मिश्रीहरू त्यसको विपरीत दिशातिर भाग्न लागे, तर परमप्रभुले मिश्रीहरूलाई समुद्रमै फ्याँकिदिनुभयो। पानी फर्केर आयो र रथहरू, घोडचढीहरू अर्थात इसरायलका पछि पछि आएका फारोका जम्मै सेनालाई छोपियो र उनीहरूमध्ये एउटै पनि बाँचेनन्। मित्र, यो परमेश्वरको आश्चर्य कर्म हो र परमेश्वर अद्भुत रीतिले आफ्ना जनहरूलाई बचाउनुभयो। 29-31 पदमा भनिएको छ, तर इसरायलीहरू चाहिँ समुद्रको बीचबाट ओबानो जमीनमा हिँडेर गए, पानी चाहिँ तिनीहरूका दाहिने र देब्रेतिर पर्खाल भयो। त्यस दिन परमप्रभुले इसरायलीहरूलाई मिश्रीहरूका हातबाट बचाउनुभयो र इसरायलीहरूले मिश्रीहरूलाई समुद्रको किनारमा मरेर लड़िरहेका देखे। परमप्रभुले मिश्रीहरूमाथि गर्नुभएको त्यो ठूलो काम जब इसरायलीहरूले देखे, तब तिनीहरूले परमप्रभुको भय माने र परमप्रभु र उहाँका दास मूसामाथि विश्वास गरे। मित्र, परमेश्वर आफ्ना जनहरूलाई अद्भुत रीतिले बचाउनुभयो। वा कहिले पनि आफ्ना जनहरूलाई छोड्नुहुन्न। वा आफ्ना जनहरूको निम्ति असम्भवलाई कहिले कहीँ सम्भव बनाइदिने परमेश्वर हुनुहुन्छ, जीवित सत्य परमेश्वर। आज तपाईँ र मेरो जीवनमा कस्तो समस्या छ, कस्तो परिस्थिति छ, परमेश्वरमा हरेक कुरा सम्भव छ। उही इसरायलीहरूको निम्ति अद्भुत कार्य गर्ने परमेश्वर हाम्रो निम्ति पनि अद्भुत कार्य गर्नुहुन्छ। प्रभु तपाईँ सबैलाई आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।